खूबसूरत कहक को देखते हैं। बहुत ही खूबसूरत सूरत है, मारूफ भी है। बहुत कुछ आप इसके बारे में पहले से भी जानते होंगे, लेकिन हर दफ़ा पढ़ने का एक अपना मज़ा है। अगर इस सूरत के बुनियादी मज़ामीन पे थोड़ी सी नज़र डाल लें तो मक्की सूरत है, 110 आयतें, 6 डिफरेंट टॉपिक हैं इसमें। आयत नंबर 1 से 8 में तमहीद है, इंट्रोडक्शन है, जो बात है उसका। फिर आयत नंबर 9 से 31, 9 से 31 असहाबे कहफ का किस्सा है। इसके नीचे आप लिख सकते हैं कि ये ईमान की आजमाइश है। यहाँ 4 फितनों और उन आजमाइशों का तذکرہ है। ईमान की आजमाइश आ जाए तो क्या करना चाहिए, 9 to 31। फिर 32 से 59, 32 से 59 तक दौलत की कमी बेशी की आजमाइश है। बाग वालों का किस्सा है, दो लोग थे जिनको अल्लाह ने बाग दिए थे, एक का रवैया दूसरे से फ़र्क था, क्या हुआ। फिर आयत नंबर 60 से 82 में किस्सा है मूसा और खिज़र है, जहाँ से फिर 16वां पारा भी शुरू होगा। ये इल्म की कमी बेशी का फितना, यानी इल्म का फितना। आयत नंबर 83 से 102 इक्तदार की आजमाइश है, जिसमें किस्सा है ज़ुल्करनैन हम देखेंगे। और फिर आखिरी 103 से 110 तक की आयतें, उसमें एंड है। और बहुत खूबसूरत तरीके से क़यामत के दिन का मंज़र और साथ ही साथ तौहीद और इखलास की बात की जा रही है। अगर पूरी सूरत पे नज़र डालें तो आज के दौर में जो फितना है दज्जालियत है, दुनियादारी, मटीरियलिज़्म, मादा परस्ती, उन फितनों का तोड़ है। अल्लाह ताला ने इस सूरत में हमें बहुत खोल के बता दिया कि दुनिया की ज़िंदगी चंद रोज़ा है, इसकी जीनत के पीछे लगकर आसन अमल को ना छोड़ दो। तौहीद पर इस्तकामत कैसे इख्तियार की जाती है, दौलत, इज्जत, सब कुछ इम्तिहान के पर्चे हैं। और इसी तरह से बहुत खूबसूरत तरीके से अल्लाह ताला ने इसमें हमारे लिए इन चीज़ों को वाज़े किया है। कोशिश करेंगे कि हम इसके टेक्स्ट के साथ रहें, क्योंकि सूरत एंड पे आ रही है, लेकिन कल पारे के शुरू में जब आएगी तो जो चीज़ें आज के इस सबक से रह जाएंगी वो इंशाल्लाह वहाँ डिस्कस करेंगे। लेकिन आज के दौर में इस सूरत को पढ़ने की अहमियत हर दौर से ज़्यादा है, क्योंकि आज हर तरह के फितने हैं। आज हमारे बच्चों के सामने माल का फितना भी है, मादा परस्ती भी है, और इसी तरह से हुकूमतों की सतह पर हम आजमाए जाते हैं। हम दुआ करेंगे कि इसको पढ़ें, और इसकी फजीलत भी है कि इसकी इब्तदाई शुरू की 10 आयतें याद करने वाला दज्जाल के फितने से बचेगा। फिर इसी तरह से जुमे के दिन सूरह काफ पढ़ने पर अगले जुमे तक नूर है, यानी अल्लाह ताला आपको ज़िंदगी के फ़ैसले करने पे रहनुमाई देते हैं, गाइडलाइन मिलती है, इसको ज़रूर आदत बनाइए। और इसी तरह जिसने सूरह काफ की तिलावत की जैसे वो नाजिल हुई है, तो क़्यामत के दिन उसके घर से लेकर मक्का तक नूर होगा, इतना नूर होगा कि इंसान इसका संभाल नहीं सकता। ये सारी रिवायात दुरुस्त दर्जे की हैं, अल्लाह ताला मुझे आपको इसको पढ़ने वाला बना दे। आइए शुरू करते हैं। बिस्मिल्लाहिर्रहमानिर्रहीम। अल्हम्दुलिल्लाहिल्लज़ी अनज़ला अला अब्दिहिल किताब वलम यजअल लहू इवजा। तारीफ़ अल्लाह के लिए है जिसने अपने बंदे पर यह किताब नाजिल की, इसमें कोई टेढ़ ना रखी, ठीक ठीक बात कहने वाली, ताकि वो लोगों को अल्लाह की सख्त अजाब से खबरदार करे, नेक अमल करने वालों को खुशखबरी दे। इनके लिए अच्छा अजर है जिसमें वो हमेशा रहेंगे, और इन लोगों को डरा दे जो कहते हैं कि अल्लाह ने किसी को बेटा बनाया है, और इस बात का ना उनको इल्म है ना इनके बाप दादा को था। बड़ी बात है जो इनके मुँहों से निकलती है और वो महज झूठ बोलते हैं। कुरान की खूबियों से कुरान भरा हुआ है। सूरत बनी इसराइल में इतनी दफ़ा कुरान की बात पढ़ी, और आप देखिए अब यहाँ फिर आ गई कि ये कुरान है जो ठीक बात कहता है। हकीकत कह के कुरान पढ़ने वाला रोशन मिजाज हो जाता है। इतनी बड़ी ज़ात उसको नज़र आती है, उसको दूसरों की परवाह भी नहीं रहती। इतनी बड़ी आखरत सामने आती है कि ये दुनिया हल्की लगती है। आप देखिए, आप कहते हैं वाह, कुछ कुछ लोग हैं वो मॉल्स में जाएंगे, हाँ हू करेंगे। एक वो शख्स जिसने जन्नत की नेमतों को कुरान में पढ़ लिया, वो कहते हैं क्या है, मिट्टी की चीज़ें, क्या कपड़ा ही है ना, क्या है, जूते ही है ना, यानी उसको इन चीज़ों की असल दिखने लगती है। तो ये कुरान जो है ना, ये वाकई इंसान की आंखें खोल देता है और रोशन ख्याल होने लगता है। कुरान एक टार्च है, अगर इस पर कपड़ा डाल के रख देंगे तो रास्ता नहीं दिखेगा। आज हमने इस कुरान की टार्च पर जुजदान डाल दिए, रेशमी कपड़े डाल दिए, ना पढ़ते हैं ना पढ़ाते हैं, कोई मर जाता है कहते हैं सपारा सपारा पढ़ो, इसको बख्शते हैं। हालांकि ये कुरान जागने और जगाने के लिए, आज पढ़ेंगे तो फ़ायदा होगा, कल इसके पढ़ने से ज़्यादा फ़ायदा नहीं होगा। अल्लाह ताला हमें इसका हक अदा करने वाला बना दे। फ़लअल्लका बाख़िउ नफ्सका अला आसारिहिम इल्लम युमिनू बिहाज़ल हदीस या सफ़ा। ये है बात हाईलाइट करने के काबिल, अगर कर सकें तो। अच्छा तो है मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, शायद आप इनके पीछे गम के मारे अपनी जान खो देने वाले हैं। क्या गम था आपका अगर ये इस तालीम पर ईमान न लाए। आपने जान खुलाई तो उम्मत बची, आज हमने जान बचाई। हमारी तो लिस्टों में भी ये गम नहीं है कि लोगों की हिदायत का तड़प रखें, तो दुआ कीजिए कि अल्लाह हमें दूसरों का गम दे दे। याद रखिए, दीन की तरफ बुलाने वाला कुढ़ेगा तभी दीन के तकाजों को पूरा कर सकेगा, वरना ये काम इतना आसान नहीं है। सिर्फ ये तड़प आपको लेके जाती है कि लोगों को आपकी ज़रूरत है, अभी मुझे और काम करना है, और मेरी सुस्ती से कहीं कोई हिदायत से दूर रह के ही ना मर जाए। जिस दुनिया में लोग खोएं उसकी हकीकत क्या है? फरमाए, वाक़या ये है कि जो कुछ सरो सामान भी ज़मीन पर है, इसको हमने ज़मीन की जीनत बना दिया ताकि इन लोगों को आजमाए कि इनमें से कौन बेहतर अमल करने वाला है। आखिरकार इन सब को एक चटियल मैदान बना देने वाले अल्लाह ताला आपके घरों को सलामत रखे। लेकिन किसी वक्त रा घर के बाहर खड़े होकर सोचिए, जब क़यामत का सूर फूकेगा तो मेरा घर डिमोलिश हो जाएगा। चट्टियल, लाइवज, टीला टिब्बा नहीं। क्यों नहीं होगा भला? क्योंकि उसके पीछे कोई छुप ना जाए। तो जिन चीज़ों के पीछे मरें उनका ये हाल होगा। कभी भी कोई दुनिया की चीज़ तड़पाए, हाय घर, हाय ये, तो ये आज सोच लें, सब ख़त्म ही हो जाना। कोई आपको कह दे कि ये प्लॉट 10,000 का ले लो, क्यों? अगले महीने इसको गवर्नमेंट ने ले लेना है और यहाँ सड़क बना देनी है, लेगा कोई 10,000 का भी? और आपको कह देते ये घर 1 लाख का, आप ले लेते हैं क्योंकि आप कहेंगे इसमें रहेंगे। तो जिस ज़मीन पे बिजलियाँ गिरनी, पानी आने, जलजले आने, उस ज़मीन की क्या कदर है? और फिर वो भी अगर अल्लाह को नाराज़ करके लेंगे तो फिर तो बहुत बड़ी ज़रूरत है। अब यहाँ से असहाबे कहफ का किस्सा है। अम हसिबता अन्नसहाबल काफ़ी व रकीमी कान मिन आयाती नाजबा, क्या तुम समझते हो कि गार और कत्बे वाले हमारी बड़ी निशानियों में से थे? जब वो चंद नौजवान गार में पनाह गुजीन हुए और उन्होंने कहा, परवरदिगार हमको अपनी रहमत खास से नवाज, वह ये लना मिन अम्रिना रशदा, और हमारा मामला दुरुस्त कर दे। तो हमने इसी गार में इनको थपक कर कई साल के लिए गहरी नींद सुला दिया, फिर हमने इनको उठाया ताकि देखे कि इन दो गिरोहों में से कौन अपनी मुद्दत क़याम का ठीक शुमार करता है। हम इनका असल किस्सा तुमको सुनाते हैं। वो चंद नौजवान थे जो अपने रब पर ईमान ले आए, वज़िदना हम खुदा, फिर हमने इनको हिदायत में तरक्की दे दी। हमने इनके दिल उस वक्त मजबूत कर दिए जबकि वो उठे, नोट करें, खड़े हुए तो दिल थामे, बैठे रहते तो कभी दिल ना थामते। अगर कोई सोचता हाय गार में जाएंगे, सांप ना आ जाए, बिच्छू ना आ जाए, कभी ना जाते। वो सोच में नहीं पड़े, अल्लाह का हुक्म सुन के बस चल पड़े। फिर क्या हुआ? और उन्होंने ऐलान कर दिया कि हमारा रब तो वही है जो आसमान और ज़मीन का रब है, हम इसे छोड़कर किसी दूसरे माबूद को ना पुकारेंगे, अगर हम ऐसा करें तो बिल्कुल बेजा बात करेंगे। फिर उन्होंने आपस में एक दूसरे से कहा, ये हमारी कौम तो रब कायनात को छोड़कर दूसरे खुदा बना बैठी, चलें इस पर कोई दलील क्यों नहीं लेकर आते? आखिर इस शख्स से बड़ा जालिम और कौन हो सकता है जो अल्लाह पर झूठ भर खड़े? अब जबकि तुम इनसे और इनके माबूदा ने गैर अल्लाह से बात बेताल्लुक हो चुके हो, ये होना पड़ता है वरना नहीं, तो क्या करो? चलो अब गार फुलां गार में चलकर पनाह ले लो, तुम्हारा रब तुम पर अपनी रहमत का दामन वसी करेगा और तुम्हारे काम के लिए सरो सामान मुहैया कर देगा। तुम इन्हें गार में देखते तो तुम्हें यूं नज़र आता कि सूरज जब निकलता है तो इनके गार को छोड़कर दाईं जानिब चढ़ जाता है, और जब गरूब होता है तो इनसे बचकर बाईं जानिब उतर आता है, और वो हैं कि गार के अंदर एक वसी जगह पर पड़े हैं। ये अल्लाह की निशानियों में से एक निशानी है, और बात यह है कि जिसको अल्लाह हिदायत दे बस वही हिदायत वाला है। वह मई युद्लिल फलन तजीद लहू वली मुर्शिदा, और जिसको अल्लाह भटका दे इसके लिए तुम कोई वली और मुर्शिद नहीं पा सकते। तुम इनको देखकर ये समझते कि वो जाग रहे हैं हालांकि वो सो रहे थे। हम इन्हें दाएं बाएं करवटें दिलवाते थे और इनका कुत्ता गार के धाने पर बैठा था, अंदर नहीं गया, बाहर बैठा था। अगर तुम कहीं झांक कर इनको देखते तो उल्टे पांव भाग खड़े होते और तुम पर इनके नज़ारे से दहशत बढ़ जाती। और इसी अजीब करिश्मे से हमने इनको उठा बिठाया ताकि ज़रा आपस में पूछ गिछ करें। इनमें से एक ने कहा, कहो कितनी देर इस हाल में रहे? दूसरे ने कहा, शायद दिन भर या इससे भी कुछ कम रहे। कालू रब्बुकुम आलमु बिमा लबिस्तुम, कह दीजिए आपका रब ही बेहतर जानता है कि कौन कितनी देर रहा। चलो अभी अपने में से किसी को चांदी का ये सिक्का देकर भेजें और वो देखे कि सबसे अच्छा खाना कहाँ मिलता है, वहाँ से वो कुछ खाने के लिए लाए, और चाहिए कि ज़रा होशियारी से काम ले, ऐसा ना हो कि वो किसी को हमारे यहाँ होने से खबरदार कर दे। अगर कहीं इन लोगों का हाथ हम पर पड़ गया तो बस संसार ही कर डाले जाएंगे, या फिर ज़बरदस्ती हमें अपनी मिल्लत में वापस ना ले जाए जाएं, और ऐसा हुआ तो हम कभी फलाह ना पा सकेंगे। اسی طرح ہم نے اہل شہر کو ان کے حال پر مطلع کیا تاکہ لوگ جان لیں کہ اللہ کا وعدہ سچا ہے اور یہ کہ قیامت کی گھڑی بے شک آ کر رہے گی۔ مگر ذرا خیال کرو کہ جب سوچنے کی اصل بات یہ تھی، اس وقت واپس میں اس بات پر جھگڑ رہے تھے کہ ان اصحاب کہف کے ساتھ کیا کیا جائے۔ کچھ لوگوں نے کہا ان پر ایک دیوار چن دو، ان کا رب ہی ان کے معاملے کو بہتر جانتا ہے۔ مگر جو لوگ ان کے معاملات پر غالب تھے وہ بولے، ہم تو ان پر ایک عبادت گاہ بنائیں گے۔ کچھ لوگ کہیں گے کہ وہ تین تھے اور چوتھا ان کا کتا تھا، کچھ دوسرے کہہ دیں گے کہ پانچ تھے اور چھٹا ان کا کتا تھا۔ یہ سب بے تکی ہانکتے ہیں۔ کچھ اور لوگ ہیں کہتے ہیں کہ وہ سات تھے اور آٹھواں ان کا کتا تھا۔ قُل رَبِّي أَعْلَمُ بِعِدَّتِهِمْ، کہہ دو میرا رب ہی بہتر جانتا ہے کہ وہ کتنے تھے، کم ہی لوگ ان کی صحیح تعداد جانتے ہیں۔ بس تم سرسری سی بات سے بڑھ کر اس معاملے میں بالکل لوگوں سے بحث نہ کرو اور نہ ان کے متعلق کسی سے پوچھو۔ اور دیکھو، لا تقولن لشیئن انی فاعل ذلك غدا، کسی چیز کے بارے میں یہ کبھی نہ کہا کرو کہ یہ کام کل کروں گا۔ تم کچھ نہیں کر سکتے الا یہ کہ اللہ چاہے۔ اگر بھولے سے ایسی بات نکل جائے تو فوراً اپنے رب کو یاد کرو اور کہو، امید ہے کہ میرا رب اس معاملے میں رشت سے قریب تر بات کی طرف میری رہنمائی کرے گا۔ وہ اپنے غار میں 300 سال رہے اور کچھ لوگ مدت شمار میں 9 سال اور بڑھائیں گے، یعنی کچھ کہتے ہیں کہ 300 سال، کچھ کہتے ہیں 309 سال۔ تم کو اللہ ان کے قیام کی مدت زیادہ جانتا ہے، آسمان و زمین کے سب پوشیدہ احوال اسی کو معلوم ہے۔ کیا خوب ہے وہ دیکھنے والا اور سننے والا، زمین و آسمان کی مخلوقات کا کوئی خبرگیر اس کے سوا نہیں، زمین و آسمان کا کوئی خبرگیر اس کے سوا نہیں، اور وہ اپنی مخلوق میں کسی کو شریک نہیں کرتا۔ یہاں پہ قصہ اصحاب کہف پورا ہوتا ہے۔ واقعہ کافی حد تک واضح ہے، لیکن کچھ چیزیں جو ہمارے لیے بہت اہم ہیں اس کو یہاں لینے کی ضرورت ہے۔ کسی دور کا ایک بادشاہ تھا جس نے اپنے دور کے لوگوں کو مجبور کیا کہ اللہ کے ساتھ مجھ کو شریک بناؤ۔ وہاں کے جو بڑے لوگ تھے نا، جیسے بزرگ ہوتے ہیں، آپ میں سے تو ماشاء اللہ کوئی بھی بزرگ نہیں ہے، ینگ ہی ہیں، لیکن اگر بزرگ ہیں بھی تو وہ بادشاہ کی ڈراوے سے ڈر گئے۔ کہنے لگے، اگر بادشاہ کی بات نہ مانی تو پھر ہم پہ فتنے ہوں گے، آزمائشیں ہوں گی، پھر وہ ہمیں اس ملک سے نکال دے گا، یہ وہ ہوگا۔ لیکن انہی کے بچوں میں سے کچھ لوگ جو یوتھ تھے، ینگ تھے، اور بڑے پڑھے لکھے گھروں کے بچے تھے، کھاتے پیتے لوگ تھے، ان لیڈس تھے، ان کے دل میں خیال آیا کہ ہم کیوں غلط بات مانیں، ہم نے کیا کیا ہے۔ چنانچہ ان میں سے ایک نکلا، پھر دوسرا نکلا، اور سب کا چونکہ مقصد ایک تھا نا، تو سب ایک غار میں جمع ہو گئے۔ محلات چھوڑے، رونقیں چھوڑی، بڑے گھر چھوڑے، آرام چھوڑے، اور ایک غار میں جا کر کہہ رہے ہیں کہ رب یہاں آ کے سکون مل رہا ہے۔ یہ ہے اصل میں آج کے کرنے کی بات۔ کہتے ہیں کہ جوانوں میں جب روح پیدا ہوتی ہے نا، تو ان کو اپنی منزل آسمانوں پہ دکھتی ہے۔ اور یہ جملہ لکھ لیجئے کہ امت مسلمہ کا فیوچر بھی کب بہتر ہوگا، جب یوتھ سامنے آئے گی، اور اس کے اثرات تو الحمدللہ اب موجود ہیں۔ آج ہم اپنے یوتھ کو دیکھیں، اکثریت کیا ہے، کمپیئر کر کے دیکھیے۔ ایک وہ تھے کہ کہاں پورے معاشرے سے لڑ بھیڑ کے کھڑے ہو گئے، اور اللہ نے پھر پوری کائنات کو ان کا رفیق بنا دیا۔ آپ دیکھ رہے ہیں غار میں ان کے لیے رستہ بن گیا، سوچوں میں نہیں پڑے، ہائے کیا ہوتا، کس طرح ہوتا۔ یہ ہے اس سفارے کا سبق، میسج، کہ ایمان کے تقاضے گھر کے آرام سے نکال کر غاروں میں لے آئیں تو آؤ۔ ہم تو اچھے حالوں میں بھی نہیں آ پاتے، ہم تو نرم گاڑیوں پہ بیٹھ کے نہیں آتے، وہ تو چل چلا کر آئے۔ کس طرح اللہ تعالیٰ نے ان کے لیے رکھا، حق پر جمے، اللہ نے پوری کائنات کو ان کا معاون بنا دیا۔ یہ بھی ایک لیسن ہے، تم اکیلے ہو نا، چل پڑو، اللہ سورج چاند ستاروں کو تمہارا ساتھی بنا دے گا۔ آپ دیکھیے کہ یہ کانفیڈنس بچوں میں آنے کی ضرورت ہے۔ سٹینڈ لیا، اور یہ سٹینڈ کب آئے گا، جب دنیا کے پڑھے لکھے بچے دین سیکھیں گے۔ مدرسوں میں موسٹلی جن بچوں کو پڑھایا جاتا ہے نا، ان کے اندر دنیاوی لوگوں کے ساتھ بات کرنا یا باہر بڑے بڑے فورمز میں آ کے بات کرنا ممکن نہیں ہوتا، کانفیڈنس نہیں ہوتا۔ اس کے لیے ضرورت ہے کہ ہم دنیا کا پڑھنے کے ساتھ ساتھ دین کو بھی پڑھیں، اور اس طرح کا نہیں بائی پارٹس، کوئی 10 سال میں جا کے قرآن پڑھ لیں گے، ہفتے میں ایک دن کی کلاس، نہیں، سنجیدگی سے گول بنائیں، 1 سال، 2 سال، 3 سال، میں نے اس قرآن کو پڑھنا ہے۔ بہت بدنصیب ہیں وہ لوگ کہ جن کو اللہ نے ٹیلنٹ دیا ہوا ہے، اور آج وہ اینیمل انسٹنکٹس کے پیچھے لگ کر اپنے ٹیلنٹ کو ضائع کر رہے ہیں۔ پھر اس واقعے میں آپ کو ملا، حق کو جانا، پھر مانا، پھر اعلان کیا، پھر جم گئے۔ یہ 5 سٹیپ نہیں ہوتے ہم سے، ہم جانتے ہیں، مانتے بھی ہیں، تھوڑا سا اعلان کرنے لگتے ہیں، ایک دھمکی ملتی ہے، ہم چپک کے بیٹھ جاتے ہیں۔ نہیں، ڈکلریشن آف فیتھ یہ لازمی ہے۔ कॉन्फिडेंस ऑफ यूथ। आज भी अल्लाह हमें लीडर बनाना चाहता है, लेकिन हम अभी तक फॉलोअर क्यों बने हुए हैं? क्योंकि अभी तक हमारी यूथ ने खुद से सोचना नहीं शुरू किया। और याद रखिए, ये यूथ ही सोचेगी, बूढ़ों का ये काम नहीं। वो कहते हैं गालियाँ सुन के चुप करके बैठ जाओ, बात नहीं करो। उनके तो और बड़े इशू हैं, उनको तो और कई हिसाबात करने और किताब करने हैं। तो ज़रूरत इस बात की कि जिस तरह वो सोकर उठे और अल्लाह ने हालात बदल दिए, इस तरह आज की ये उम्मत भी उठ जाए। हम भी आज सोए हुए उठेंगे तो इंशाल्लाह खैर होगी। इरादे करें, सेकंड थॉट आने ही नहीं दी। हम सोचें भी ना तो फिर क्या कहते हैं, मेरे करने से क्या होगा, अल्लाह के लिए तो बड़े बंदे हैं और उनके पास तो वैसे ही बड़े लोग हैं। नहीं, फिर एक चीज़ नोट कीजिए, जिस चीज़ से उनको जमाया ना, उनका अकीदा था। बार बार तौहीद की बात हुई है नायतों में, अकीदे की पुख्तगी दीन पे जमाती है। अगर उनका कोई सूफी मंस मिजाज होता, कोई रूहानियत की तरफ मायल होते, कहते बैठो इधर, तस्बीह निकालो, पढ़ो, खुद पढ़ो। ये हलचल वाला दीन है, ये आपको इस वाक्य से दिख रहा है। और ये वाक्य अल्लाह के नबी को कहाँ सुनाया जा रहा है? मदीना के सफ़र के शुरू में, क्या आपके साथ ये होगा? और याद रखिए, नबी सल्लम के साथ जिन्होंने कदम से कदम मिलाया, वो भी यूथ थी। बूढ़े लोग तो बाप तो दुश्मनियों में पड़े रहे, अबू जहल दुश्मन था, इकरमा दोस्त बन गए। तो ज़रूरत है इस बात की कि इन चीज़ों को देखें। फिर आप देखिए कि अलग सोचती, कोई कहाँ से आया, कोई कहीं से, उनकी सबकी वेवलेंथ मिल गई, उनको सब कुछ हो गया। क्यों? चल पड़े। उन्होंने नहीं सोचा गार में जाएंगे, हाय सांप ना काट जाए, हाय बिच्छू ना आ जाए। हम सोच में पड़ते हैं तो पीछे होते हैं। तो इसका अपने लिए मॉरल लिख लीजिए, दीन की नीयत आई ना, दीन के काम की नीयत आई तो बस सोच में ना पड़े, कहना होगा तो देखें। बेखतर कूद पड़ा आतिश नमरूद में इश्क। कोई भी दीन का काम सोच के नहीं होता। अगर आप सोचेंगे ना, आपको इतनी ज़्यादा लंबी लिस्ट मिलेगी अपनी मजबूरियों की कि आप कहेंगे नेक्स्ट ईयर प्लीज़, अभी नहीं। और वो नेक्स्ट ईयर कभी नहीं आता। फैसला किया, चल पड़े, जो सोचा हो गया। अल्लाह ने उनके लिए चीज़ों को भी रखा, चीज़ें खुद ही वर्कआउट होती रहेंगी। आप अपना काम कीजिए, अल्लाह से कह दीजिए, ठीक होगा। फिर एक बार देखिए कि अल्लाह ने ऐसे लोगों को रोल मॉडल बना दिया। उन लोगों ने उनकी कब्र बना के, कब्र के ऊपर मज़ार बनाना चाहा, अल्लाह ने कहा कोई ज़रूरत नहीं है। तो आज भी यादगारें कायम करने की ज़रूरत नहीं है, बल्कि ऐसे काम कीजिए जो अच्छे हों। फिर एक और मॉरल है इस कहानी का, और वो क्या कि अच्छी सोहबत। अगर एक होता ना तो शायद इतना कॉन्फिडेंस ना होता। सारे दोस्त बन गए, इकट्ठे हुए, अच्छी सोहबत में आए। कहते हैं कि बुरों की सोहबत से बचो, क्योंकि ये तुम्हें नेक लोगों से बदगुमान कर देंगे। ये इमाम अबू हनीफा का कॉल है कि बुरे लोग जो होते हैं ना, वो तुम्हें बुरा बनाए ना बनाए, नेक लोगों से ज़रूर दूर कर देंगे कि ये तो मौलवी हैं, इनको तो पीछे कर दो। और फिर इसके बाद आखिरी बात करके आगे चलते हैं कि इस किस्से को देख कर, कि आज भी अगर दुनिया के तकाज़ों के साथ साथ मैं और आप दीन के तकाज़ों को समझेंगे तो बात समझ आएगी। अब आगे एक और वाक्य आने वाला है जिसके अंदर दुनिया के फितनों की बातें हैं। देखा जाए तो आज भी यही कुछ है। और एक बात और नोट कीजिए कि मोहम्मद बिन कासिम 17 ईयर्स की उम्र में सिंध को फतह कर लिया। आज हमारे टीनेजर्स की क्या सरगर्मियां हैं, उनके क्या लाइसेंस हैं, उनकी क्या पसंद की मूवीज़ हैं, क्या फिल्में हैं। वक्त ज़ाया कर रही है आज हमारी टीन बहुत सारी। और ये जो गैजेट्स हैं, ये तो इतना बड़ा फितना है। अल्लाह हमें बचा के रखे इन सारे फितनों से। तो अपने बच्चों को के ब्रेन स्ट्रॉम करें, उनको टाइम दें, उनको ऐसी बेकार चीज़ों से निकाल कर बताएं कि देखो तुम्हारा नाम है हमारा लिखा जा रहा है, तुम्हारा एक एक लफ्ज़ एक एक क्लिक लिखा जा रहा है। और सच बात है, बच्चों को चूंकि हम बड़ा काम नहीं देते ना, तो वो छोटे छोटे काम खुद ही ढूंढ लेते हैं। क्या लड़की ढूंढना, हम अपनी बेटियों को बड़े बड़े कामों में नहीं लगाती ना, तो वो फिर लड़का ढूंढने निकल जाती हैं। जो काम कल तक माँ बाप करते थे, वो आज बच्चे करते हैं। तो बच्चों को बड़ा काम दें। मेरे हस्बैंड हमेशा यही कहते हैं, कभी भी मैं कोई ऐसी वैसी बात उनसे मशवरे के लिए कुछ पूछूँ ना, तो कहते हैं कि माँ बाप ने फारिग जो रखा हुआ है, तो बच्चे फिर यही कुछ तो करेंगे। आप बताएं, इस वक्त पारे के दौरान हम में से किसी को कोई ऐसा अफेयर, कोई फिल्म की स्टोरी कहानी याद आ सकती है? क्योंकि हमने तो पारा पूरा करना है, तो मकसद है ना, तो हम चल पड़े। मकसद के बगैर की ज़िंदगी बिल्कुल बेकार है। और सबसे बड़ा फितना आज के दौर का, रातों को जागना, ये भी नोट कीजिए। लंबी लंबी रातें जब आती हैं, और आजकल तो चले रमज़ान की रातें हैं और जहाँ की रातें छोटी हैं, लेकिन देखिए आज ये एक बहुत बड़ा हमारे यूथ का फितना है। दिन को सोते हैं, रातों को जागते हैं, और रातों को जाके कोई कुरान कम ही पढ़ते होंगे। उस वक्त जो कुछ होता है वो तो आपके इश्तहार बताते हैं, अब तो सारी रात बातें ही करते जाएं। फ्री फ़ोन आ गए हैं, कर लो। तो ज़रूरत है कि हम अपनी नस्ल को कहीं ना कहीं लगाएं, उनसे बात करें। और कज़ा क्या होती है? फजर। हदीस में अल्लाह के नबी ने फरमाया कि एक फरिश्ता है जो एक शख्स के सर पर ज़ोर से पत्थर मारता और उसका सर कुचल कैसे चूरा चूरा हो जाता, फिर थोड़ी देर में सर ठीक हो जाता, फिर ऐसे ही करता ऐसे ही करता। तो आपने पूछा इसको किस चीज़ की सज़ा दी जा रही है? कहा ये वो शख्स है जो फजर की नमाज को कज़ा करता है और सोता रहता है। तो ज़रूरत है, तभी तो आज हमारी उम्मत में बरकत नहीं रही। हम कहते डीप स्लीप में चले गए थे, सेंसेस बंद हो गई, पता ही नहीं चला। तो फिर स्कूल जाते हुए कैसे आती है और जॉब पे जाते हुए कैसे आंख खुलती है? तो हम सब देखें हमारी यूथ किधर जा रही है, आज हमारे टॉपिक्स क्या हैं। लड़कियां तो वो फैशन के पीछे पड़ी हैं, लड़के हैं तो वो लड़कियों के पीछे पड़े हैं। ऐसी उम्मत में क्या तब्दीलियां आएंगी? दुआ कीजिए आज हमारी उम्मत भी बदले और उसके साथ भी अल्लाह की मदद ऐसी आ जाए कि उनको दुनिया में इस तरह से हो कि वाकई वो कुछ करके जाएं। और याद रखिए, जब भी कोई तब्दीली आई है उसके पीछे एक मोटिवेशन होता है, और मेरा आपका मोटिवेशन ये कुरान है। अल्लाह ताला इसको हमेशा हमारे साथ रखे और हमारे इन कामों को आसान करें, और जिस तरह अल्लाह ने उनकी मदद की, अल्लाह ताला आज उस उम्मत मुस्लिमा की भी मदद कर दे। इसके बाद अब अगले वाक्य पे चलेंगे, अगली कहानी, जिसके अंदर कुछ मज़ीद चीज़ें हमारे लिए हैं। बीच में अल्लाह के नबी सल्लम से कुछ बातें की जा रही हैं। आयत नंबर 27। ए नबी सल्लल्लाहु अलैहि वसल्लम, तुम्हारे रब की किताब में से जो कुछ तुम पर वही किया गया इसे जूं तू जूं का तू करके सुना दो, कोई इसके फरमुदात को बदल देने की जरूरत नहीं रखता, और अगर तुम किसी की खातिर इसमें रद्दो बदल करोगे तो इससे बचकर भागने की कोई जाय पना न पाओगे, और अपने दिल को इन लोगों के साथ मुतमईन कर लो जो अपने रब की रज़ा के तलबगार होकर सुबह शाम उसको पुकारते हैं, उसकी तवज्जो चाहते हैं, और इनसे हरगिज़ निगाह न फेंक लो। ये है अच्छी सोहबत, अपने बच्चों की और अपनी सोहबत बदल दें। आप देखेंगे आपके अंदर खुद बहुत दर्द पैदा हो जाएगा इस बात का कि आज के दौर में हमें क्या करना है। वला तादुईनाकन हुम, और इनसे हरगिज़ निगाहें न फेरो, तुरीदु ज़ीनतल हयात दुनिया, क्या तुम दुनिया की जीनत पसंद करते हो? वला तुती मनकफल नकल बहन जिक्रीना, किसी ऐसे शख्स की इताअत न करो जिसके दिल को हमने अपनी याद से गाफिल कर दिया, और जिसने अपनी ख्वाहिश नफ्स की पैरवी इख्तियार कर ली, और जिसका तरीके कार अफरात व तफरीत पर मबनी है। साफ कह दो कि यह हक है तुम्हारे रब की तरफ से, अब जिसका जी चाहे मान ले और जिसका जी चाहे वो छोड़ दे। इन्ना अतदना लिज़्ज़ालिमीना नारा, बस ये सुन ले कि आगे अंजाम क्या है। देखिए, या इधर या उधर, या जन्नत या जहन्नम, आप देखिए कितनी स्ट्रॉन्ग आयते हैं। इन्ना अतदना लिज़्ज़ालिमीना नारा, हमने इनकार करने वाले जालिमों के लिए एक आग तैयार कर रखी है जिसकी लपटें इनको घेरे में ले चुकी हैं। वहाँ अगर वो पानी मांगेंगे तो ऐसे पानी से इनकी तवाज़ो की जाएगी जो तेल की तलछट जैसा होगा। पकौड़े तलते हैं ना तो एंड पे जो वो आखिर का कचरा रह जाता है ना, लेसदार मादा, वो है ये। और इनका मुंह भून डालेगा, बदतरीन पीने की चीज़ और बुरी आराम का। अल्लाह हम सबको इससे बचा के रखे, हमारी नस्लों को बचा के रखे। इसके बरक्स इन्नल्लज़ीना आमनू वामिलुस्सालिहात, वो लोग जो मान लें और नेक अमल करें तो यकीनन हम नेकोकार लोगों का अजर ज़ाया नहीं करते। उलाइका लहुम जन्नातु अदनिन तजरी मिन तहतिहिमुल अन्हार, अब ज़रा थोड़ा सा जन्नत को सोचिए और दुआ करें कि अल्लाह हम सबको ले जाए वहाँ। इनके लिए सदाबहार जन्नतें हैं जिनके नीचे नहरें बह रही होंगी, वहाँ वो सोने के कंगनों से आरास्ता किए जाएंगे, बारीक रेशम और अतलसो दीबा के सब्स कपड़े पहनेंगे। देखिए अल्लाह ख्वाब दिखाता है, इसका तक कि औरतों की भी जन्नत है और मर्दों को भी जन्नत में क्या कुछ पहनाया जाएगा। दुनिया में तो औरतें पहनती ओढ़ती हैं ना इस तरह की चीज़ें, जन्नत में मर्द भी पहनेंगे, जैसे पहले दौर के बादशाह सोना चांदी पहनते थे। और ऊंची मसंदों पर तकिए लगाकर बैठेंगे, बेहतरीन नजर और आला दर्जे की जाए क्याम। अल्लाह हमें भी इसमें ले जा, तड़प के मांगा करे, बच्चों की तरह ज़िद किया करे, अल्लाह जी मैंने जन्नत लेनी है, अल्लाह प्लीज़ मुझे उससे महरूम ना करना, अल्लाह ताला मुझे लेना है, मुझे जाना है, प्लीज़ आप मेरी मदद करें, मुझसे नेकियाँ नहीं होती, आप मुझसे करा लें। इस तरह से तड़पेंगे ना तो इंशाल्लाह अल्लाह ताला आपके लिए मेरे लिए रास्ते ज़रूर खोलेगा। अब वाक्या है अगला, समझ लीजिएगा, इसका फितना माल है। आज भी देखिए उम्मत मुस्लिमा को जितना माल कमाने की फ़िक्र है उतना नेकियाँ कमाने की फ़िक्र नहीं है। ये वाक्या अपनी ज़ुबान से ख़ुद खोल के बयान करता है, इसको भी पूरा पढ़ कर इंशाल्लाह इस पर कुछ बात करेंगे। वतरिब लहुम मसलर रजुलैन जअलना लिअहदिहिमा जन्नतैन मिन अनाब, ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, इनके सामने एक मिसाल पेश करो, दो शख्स थे, इनमें से एक को हमने अंगूर के दो बाग दिए और इनके गिर्द खजूर के दरख्तों की बाड़ लगाई और इनके दरमियान काश्त की ज़मीन रखी, दोनों बाग खूब फले फूले और बराबर होने में उन्होंने ज़रा सी कसर न छोड़ी। इन बाग़ों के अंदर हमने एक नहर जारी कर दी और इसको खूब नफ़ा हासिल हुआ। ये सब कुछ पाकर एक दिन वो अपने हमसाये से बातें करते हुए बोला, अना अक्सर उमिन का मालम वाजुना फरा, मैं तुझसे माल में ज्यादा हूँ और तुझसे ज्यादा ताकतवर हूँ। यानी शोब रस्ता, लोग बहाने से अपनी चीज़ें दिखा रहा था, और देखो मेरा बाग, देखो मेरा स्विमिंग पूल, देखो क्या है मकसद दिखाना, हो दिखाने के क्या होता है कि आपको हम दिखा रहे हैं लेकिन असल में इसमें शो ऑफ थी। तो दिखावे वाली मैंटेलिटी इधर बयान की जा रही है। फिर वो अपनी जन्नत में दाखिल हुआ और अपने नफ्स के हक़ में जालिम बनकर कहने लगा, मैं नहीं समझता कि ये दौलत कभी फना हो जाएगी और मुझे तवक्को भी नहीं कि क्यामत की घड़ी कभी आएगी। تاہم اگر کبھی مجھے اپنے رب کے حضور پلٹایا بھی گیا تو ضرور اس سے بھی زیادہ شاندار جگہ پاؤں گا۔ اس کے ہمسائے نے گفتگو کرتے ہوئے اس سے کہا، کیا تو کفر کرتا ہے اس ذات سے جس نے تجھ کو مٹی سے اور پھر نطفے سے پیدا کیا اور تجھے ایک پورا آدمی بنا کھڑا کیا؟ رہا میں تو میرا رب تو وہی اللہ ہے جس کے ساتھ کسی کو شریک نہیں کرتا، اور جب تو اپنی جنت میں داخل ہوگا تو کیوں نہیں تو کہتا کہ ماشاء اللہ؟ جب تو جنت میں داخل ہو رہا ہے تو اس وقت تیری زبان سے یہ کیوں نہ نکلا کہ ماشاء اللہ لا قوت الا باللہ؟ اگر تو مجھے مال اور اولاد میں اپنے سے کم تر پا رہا ہے تو بعید نہیں کہ میرا رب مجھے تیری جنت سے بہتر عطا فرما دے، اور تیری جنت پر آسمان سے کوئی آفت بھیج دے جس سے وہ صاف میدان بن کر یا اس کا پانی اتر جائے زمین میں، پھر تو اسے کسی طرح سے نہ نکال سکے۔ اور آخر کار ہوا یہ کہ اس کا سارا ثمرہ مارا گیا، اور وہ اپنے انگوروں کے باغ کو چھتوں پر الٹا دیکھ کر اپنی لگائی ہوئی لاگت پر ہاتھ ملتا رہ گیا اور کہنے لگا، کاش میں نے اپنے رب کے ساتھ کسی کو شریک نہ ٹھہرایا ہوتا۔ کون سا شرک تھا؟ دکھاوے کا شرک تھا، ریاکاری، شو آف۔ میری جکوزی دیکھو، میرا باغ دیکھو، میرے پردے دیکھو۔ کیوں پردے دیکھو؟ تاکہ جلو۔ کتنا مزہ آتا ہے لوگوں کو جلا کے۔ ہم اس لیے تو نہیں دکھا رہے کہ اگلا خوش ہے، ہم اس لیے دکھاتے ہیں دیکھو میرا کیسا ہے، یہ ڈنر سیٹ میرے گھر ہے تمہارے نہیں ہے۔ یہی تو باتیں ہوتی ہیں نا کٹی پارٹیز میں، اور اسی طرح کی باتیں کر کر کے لوگ پھر اور دنیا کمانے کے لیے بھاگتے ہیں، کچھ اور پیسے بن جائیں تاکہ ہم بھی کسی کو نیچا کریں۔ یہ شرک ہے، یہاں اس کو دیکھ لیجئے۔ نہ ہوا اللہ کو چھوڑ کر اس کے پاس کوئی جت تھا کس کی مدد کرتا، اور نہ وہ خود آپ ہی صافت کا مقابلہ کر سکا۔ اس وقت معلوم ہوا کہ کار سازی کا اختیار خدا برحق ہی کے لیے ہے، انعام وہی بہتر ہے جو وہ بخشے، اور انجام وہی بخیر ہے جو وہ دکھائے۔ رہ گئی دنیا، جس دنیا کا یہ سارا واقعہ، تو وَضْرِبْ لَهُمْ مَثَلَ الْحَيَاةِ الدُّنْيَا كَمَاءٍ أَنْزَلْنَاهُ مِنَ السَّمَاءِ۔ اس کو اپنے دل پہ لیجئے گا، بڑی رقیق کرنے والی آیتیں۔ اور اے نبی، دنیا کی زندگی کی حقیقت ان کو سمجھاؤ اس مثال سے کہ آج ہم نے آسمان سے پانی برسایا تو زمین کی پود خوب گھنی ہو گئی۔ ایسی دنیا آتی ہے نا ہمارے پاس، پہلے پڑھتے ہیں، پھر جاب ملتی ہے، پھر کیریئر بنتا ہے، پھر تھوڑی تھوڑی چھوٹی چھوٹی بوٹیاں لگتی ہیں، پھر خوب اچھی پریکٹس چلتی ہے، پھر جاب اچھی، بزنس اچھا، ہر طرف گھر سجنے لگتا ہے، سنورنے لگتا ہے، فرنیچر، پردے، کپڑے، جوتے، یہ وہ۔ اور کل وہی نباتات بھوس بن کر رہ گئی جسے ہوائیں اڑائے لیے پھرتی ہیں۔ اینڈ پہ کیا ہوتا ہے؟ بڑھاپا کیا ہوتا ہے؟ میں ایک شخص کی وہ ایجنگ کے پکچر دیکھ رہی تھی، ایجنگ کا پاور پوائنٹ تھا نا، تو اس کی یوتھ ایج تھی اور اس کے بعد اس کا اولڈ تھا، تو میں پہلے اور آخری کو جوڑ رہی تھی اپنے ذہن میں، تو میرا کوئی ربط نہیں بن رہا تھا۔ لیکن کبھی بچپن جوانی کی کوئی تصویر نکال کر کوئی بڑی عمر کا شخص دیکھے، کدھر گیا حسن، کدھر گئی وہ چمک، کدھر گئی وہ اسپاٹ فری اسکن، کہاں موٹی موٹی آنکھیں گئیں؟ کبھی آپ نے کسی ہیروئن کو بڑھاپے میں مرتے ہوئے اس دیکھا ہو یا سنا ہو؟ وہ چمکتی ہوئی اسکرین جس کے کتنے شیدائی تھے، وہ بیچارے گھروں میں اور ہاسپٹلز میں گمنامی کی موت مر جاتی ہیں، آخر یہی ہوتا ہے، بھس بن کے جاتا ہے۔ بڑھاپے کو دیکھا کرے بوڑھا، بوڑھے پھس، تیرے کی ایک ایک جھری کیا بکھری ہوئی گھاس کی طرح نہیں لگتی؟ اللہ ہر چیز پر قدرت رکھتا ہے۔ تو دنیا کی حقیقت کے المال والبنون زینت الحیات دنیا، یہ مال اور بیٹے محض دنیا کی زندگی کے ایک ہنگامی آرائش، اصل میں تو باقی رہ جانے والی نیکیاں ہی تیرے رب کے نزدیک نتیجے کے لحاظ سے بہتر ہیں، اور انہی سے اچھی امیدیں وابستہ کی جا سکتی ہیں۔ یہ ہے قرۃ العین کا تھیم، یہی آیت ہے کہ اس مال اور اس اولاد کو صدقہ جاریہ بناؤ، باقیات و صالحات، اپنے ہی بچوں کے لیے کچھ کر جائیں آپ اور میں مل کے، شاید کوئی ہمارے لیے بھی نجات کا راستہ بن جائے۔ فکر اس دن کی ہونی چاہیے جب کہ ہم پہاڑوں کو چلائیں گے اور تم زمین کو بالکل برہنہ پاؤ گے، اور ہم تمام انسانوں کو اس طرح گھیر کر جمع کریں گے کہ اگلے پچھلوں میں سے ایک بھی نہ چھوٹے گا، اور سب کے سب تمہارے رب کے حضور صف در صف پیش کیے جائیں گے۔ وہ کدھر داتا رہا، کدھر گیا داتا اور کہاں گیا دارا، سب ایک صف میں۔ لقد جیتمونا کما خلقناکم اول مرہ، سورۃ الاعراف میں بھی پڑھی تھی ایسی آیت، لو دیکھ لو آ گئے نا تم ہمارے پاس اسی طرح جیسا ہم نے تم کو پہلی بار پیدا کیا تھا۔ تم نے تو یہ سمجھا تھا کہ ہم نے تمہارے لیے کوئی وعدے کا وقت مقرر ہی نہیں کیا، اور نام اعمال سامنے رکھ دیا جائے گا۔ تیسری بار ذکر ہے اس بارے میں نام اعمال کا۔ اس کی فکر کرو، یہ نمبر بناؤ، ان گریڈز کی فکر کرو۔ اس وقت تم دیکھو گے مجرم لوگ اپنی کتاب زندگی کے اندراجات سے ڈر رہے ہوں گے۔ ذرا اس کو عربی میں ہائی لائٹ تو کیجیے گا، قیامت کے دن سب سے زیادہ ڈر کس چیز سے لگ رہا ہوگا آپ کو پتہ؟ مشفقین مما فی، اپنے برے کاموں سے جو نامۂ اعمال میں لکھے ہوئے ہیں. آج ڈر جائیں، آج تو ہم خوشی خوشی لوگوں کو دکھاتے ہیں اپنے گناہ. کیا کہیں گے اور کہہ رہے ہوں گے، ہائے ہماری کم بختی، یہ کیسی کتاب ہے کہ ہماری کوئی چھوٹی بڑی ایسی حرکت نہیں رہی جس میں درج نہ کی گئی ہو. جو جو کچھ انہوں نے کیا تھا وہ سب اپنے سامنے حاضر پائیں گے، اور تیرا رب کسی پر ظلم نہ کرے گا. اب بتائیے کیا بچا، ہاتھ میں کیا آیا؟ یہ مال، یہ دولت، یہ دنیا کی چیزیں. انسان کو اس کی اوقات یاد دلائے جا رہی ہے کہ یاد کرو جب ہم نے فرشتوں سے کہا کہ آدم کو سجدہ کرو تو انہوں نے سجدہ کیا مگر ابلیس نے نہ کیا. کان من الجنی، وہ تو جنوں میں سے تھا، اس لیے اپنے رب کے حکم کی اطاعت سے نکل گیا. اب کیا تم مجھے چھوڑ کر اس کو اور اس کی ضروریت کو اپنا سرپرست بناتے ہو، حالانکہ وہ تمہارے دشمن ہے. بڑا ہی برا بدل ہے جسے ظالم لوگ اختیار کرتے ہیں. میں نے زمین و آسمان پیدا کرتے وقت ان کو نہیں بلایا، اور نہ خود ان کی اپنی تخلیق میں ان کو شریک کیا تھا. میرا یہ کام نہیں کہ گمراہ کرنے والوں کو اپنا مددگار بنا لوں. وَيَوْمَ يَقُولُنَا دُو شُرَكَائِيَ الَّذِينَ زَعَمْتُمْ، پھر کیا کریں گے؟ ذرا سوچیے قیامت کا میدان اور ادھر یہ کچھ ہو رہا ہے. پھر کیا کریں گے یہ لوگ جس روز ان کا رب ان سے کہے گا کہ پکارو اب ان ہستیوں کو جن کو تم میرا شریک سمجھتے تھے. وہ ان کو پکاریں گے مگر وہ ان کی مدد کو نہ آئیں گے، اور ہم ان کے درمیان ایک ہی ہلاکت کا گھڑا مشترک کر دیں گے. سارے مجرم اس روز آگ کو دیکھ لیں گے اور سمجھ لیں گے کہ اب ان کو اس میں گرنا ہے. سوچیے ذرا، آگ سامنے اور پتہ کہ اب گرے کے گرے دھکا پڑنے لگا ہے، اور اس سے بچنے کی کوئی جائے پناہ نہ پائیں گے. ہم نے اس قرآن میں لوگوں کو طرح طرح سے سمجھایا، یہ سچ ہے نا، پیار سے، غصے سے، دھمکی سے، لاڈ سے، مگر انسان بڑا ہی جھگڑالو واقع ہوا ہے. ان کے سامنے جب ہدایت آئی تو اسے ماننے اور اپنے رب کے حضور معافی چاہنے سے آخر ان کو کس چیز نے روکا؟ یہ اپنے سے سوال کرے انسان اگر ابھی بھی دل نہ کھلے کہ آخر مجھے کیا چیز روکتی ہے، واٹ اسٹاپس یو. میں نے دیکھا جو لوگ تبلیغ کرتے ہیں نا، نان مسلم کو دعویٰ کرتے ہیں تو بات شروع کرنے اور بیچ میں بات کرنے میں کہتے ہیں واٹ اسٹاپس یو ٹو ایکسیپٹ اسلام، کیا چیز تمہیں روکتی ہے، تم مجھے وہ بتاؤ تاکہ میں تمہاری مدد کروں. تو آج میں اور آپ بھی اپنے دل سے جاتے ہوئے پوچھیں گے مجھے کیا روکتا ہے. ہاں اللہ نے آگے بتا دیا، اس کے سوا اور کچھ نہیں کہ وہ منتظر ہیں کہ ان کے ساتھ بھی وہی کچھ ہو جو پچھلی قوموں کے ساتھ ہو چکا، یا یہ کہ وہ عذاب کو سامنے آتے دیکھ لیں. بس عادت پڑی ہوئی ہے ڈیلے کرنے کی. رسولوں کو ہم اس کام کے سوا اور کسی غرض سے نہیں بھیجتے کہ وہ بشارت اور تنبیہ کی خدمت انجام دیں، مگر کافروں کا حال یہ ہے کہ وہ باطل کے ہتھیار لے کر حق کو نیچا دکھانے کی کوشش کرتے ہیں، اور انہوں نے میری آیات کو اور ان تنبیہات کو جو ان کو کی گئی مذاق بنا لیا. اور اس شخص سے بڑھ کر اور ظالم کون ہوگا جسے اس کے رب کی آیات سنا کر نصیحت کی جائے اور وہ ان سے منہ پھیرے اور اس برے انجام کو بھول جائے جس کا سر و سامان اس نے خود اپنے ہاتھوں کیا. جن لوگوں نے یہ روش اختیار کی ان کے دلوں پر ہم نے غلاف چڑھا دیے. دعا کرے اللہ ہمارے دلوں کو غفلت سے بچا لے. جو ان کو قرآن کی بات سمجھنے نہیں دیتے، وفی اذانہم وقرا، اور کیا ان کے کانوں میں بوجھ ہے؟ تم انہیں ہدایت کی طرف کتنا ہی بلاؤ وہ اس حالت میں کبھی ہدایت نہیں پائیں گے. کیسے دل اداس ہونے لگتا ہے. تیرا رب بڑا درگزر کرنے والا اور رحیم ہے، وہ ان کے کرتوتوں پر ان کو پکڑنا چاہتا تو جلد ہی عذاب بھیجتا، مگر ان کے لیے وعدے کا ایک وقت مقرر ہے اور اس سے بچ کر بھاگ نکلنے کی کوئی راہ نہ پائیں گے. یہ عذاب رسیدہ بستیاں تمہارے سامنے موجود ہیں، انہوں نے جب ظلم کیا تو ہم نے ان کو ہلاک کر دیا، اور ان میں سے ہر ایک کی ہلاکت کے لیے ہم نے وقت مقرر کر رکھا ہے. تو یہ تھا پارہ. چونکہ اگلا واقعہ ہمارا اگلے پارے کے ساتھ چلتا ہے تو انشاءاللہ پارہ 16 کو ہم یہاں سے شروع کریں گے جہاں روکا ہے. خلاصہ یہ ہے کہ اپنے ایمان کو بچا لو، دین کو بچا لو، مال کے فتنوں میں اپنے آپ کو ہلاک نہ کرو. یہ مال کام نہیں آئے گا. شو آف سے بچ جاؤ، دکھاوے سے بچ جاؤ، ریاکاری سے بچ جاؤ. یہ دنیا چند دن میں مٹی بننے والی ہے، دنیا ادھر ہی ہوگی، تم چلے جاؤ گے. اللہ تعالیٰ مجھے آپ کو اس کی سمجھ دے دے. سبحانک اللہم وبحمدک اشہد ان لا الہ الا انت استغفرک واتوب الیک. ربنا تقبل منا انک انت السمیع العلیم، وتب علینا انک انت التواب الرحیم. وصلی اللہ تعالیٰ خیر خلقہ واصحابہ اجمعین برحمتک یا ارحم الراحمین. آمین.